الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پروگرام پیش خدمت ہے قرآن پاک ترجمہ و تفسیر کے ساتھ. الحمدللہ ہم اس پروگرام میں ترتیب وار قرآن پاک کی آیتیں ترجمے اور پھر مزید وضاحت جسے تفسیر کہا جاتا ہے سن رہے ہیں, اور دعوت اسلامی کے مکتبۃ المدینہ کی شائع کردہ تفسیر قرآن سراۃ الجنان سے باقاعدہ بالترتیب پڑھ کر یہ سلسلہ ہمارا جاری ہے. اللہ کریم قرآن کے نور سے ہم سب کو مستنیر فرمائے. سورہ نساء کی آیت نمبر 109 تک پچھلے پروگرام میں ہم نے سن لیا تھا, آج ہم آیت نمبر 110 سے اپنے درس کا آغاز کریں گے. اللہ کے پیارے پیارے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان رحمت نشان ہے, تم مجھ پر درود پڑھو اللہ پاک تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. ومن يعمل سوءا او يظلم نفسه ثم يستغفر الله يجد الله غفورا رحيما. ومن يكسب اثما فانما يكسبه على نفسه وكان الله عليما حكيما. ومن يكسب خطيئة او اثما ثم يرمي به بريئا فقد احتمل بهتانا واثما مبينا. ترجمہ, اور جو کوئی برا کام کرے یا اپنی جان پر ظلم کرے پھر اللہ سے مغفرت طلب کرے تو اللہ کو بخشنے والا مہربان پائے گا, اور جو گناہ کمائے تو وہ اپنی جان پر ہی گناہ کما رہا ہے, اور اللہ علم و حکمت والا ہے. اور جو کوئی غلطی یا گناہ کا ارتکاب کرے پھر کسی بے گناہ پر اس کا الزام لگا دے تو یقیناً اس نے بہتان اور کھلا گناہ اٹھایا. ناظرین اکرام, یہاں تین آیات ایک ساتھ ہم نے پڑھی ہیں, اور ان آیات میں تین چیزیں بیان فرمائی گئیں. پہلی یہ کہ جو شخص کوئی برا عمل کرے یا اپنی جان پر ظلم کرے پھر اللہ پاک سے معافی کا طالب ہو اور سچی توبہ کرے اور اس کے تقاضوں کو بھی پورا کرے تو وہ اللہ پاک کو یقیناً غفور و رحیم پائے گا. سبحان اللہ, یہ کتنی اچھی بشارت ہے کہ اللہ پاک اسے معاف کر دے گا, اس کے لیے مایوسی نہیں ہے. ضروری نہیں ہے کہ جو گناہ کر لیا اب سزا ملے گی ہی ملے گی, بلکہ اللہ پاک کی بخشش کا جو مجدہ ہے یہ ایک انسان کی زندگی کو ہموار کرتا ہے, پرسکون بناتا ہے, اور سابقہ گناہوں سے پاکیزگی کا یقین دلانے کے ساتھ آئندہ نیکیوں کی طرف مائل بھی کرتا ہے. دوسری بات یہ بھی ارشاد فرمائی کہ جو گناہ کرے گا وہی اس گناہ کا وبال اٹھائے گا. یہ نہیں ہوگا کہ گناہ کوئی کرے وبال کسی دوسرے کی گردن پر رکھ دیا جائے, ایسا نہیں ہوگا. یہاں یہ بات بھی یاد رہے کہ جو کسی گناہ جاریہ کا سبب بنا تو اسے گناہ کرنے والوں کے گناہ سے حصہ ضرور ملے گا. جیسے کسی نے سنیما کھولا یا شراب خانہ کھولا یا کوئی بے حیائی کا اڈا کھولا یا اپنی دکان پر فلمیں چلائیں جہاں لوگ بیٹھ کر دیکھتے ہیں, یا کسی کو غلط رستے پر لگا دیا, یا کسی کو شراب جوئے یا نشے کا عادی بنا دیا, تو اس صورت میں گناہ کا کام کرنے والے اور اسے اس رستے پر لگانے والے دونوں کو گناہ ہوگا. اور احادیث مبارکہ میں اس کی تفصیلات ملتی ہیں, جیسا کہ حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ ہر وہ جان جسے ظلمن قتل کیا جائے تو اس کے خون کا گناہ حضرت آدم علیہ السلام کے پہلے بیٹے پر ہوگا, کیونکہ اس نے قتل کے طریقے کو ایجاد کیا, اس نے قتل کا طریقہ نکالا. جس کا نام قابیل تھا اس نے اپنے بھائی کو شہید کیا تھا, تو ہر قاتل کے قتل کا گناہ اس قاتل کو بھی ملتا ہے اور سب سے پہلے دنیا کے قاتل قابیل کو بھی ملتا ہے. اسی طرح حضرت جریر بن عبداللہ رضی اللہ عنہ سے روایت ہے, تاجدار رسالت صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا جس نے اسلام میں کوئی اچھا طریقہ نکالا پھر اس کے بعد اس پر عمل کیا گیا تو عمل کرنے والے کے ثواب کی مثل ثواب اس کے نام اعمال میں لکھا جائے گا, اور ان عمل کرنے والوں کے ثواب میں کوئی کمی بھی نہ ہوگی. اور جس نے اسلام میں کوئی برا طریقہ جاری کیا پھر اس کے بعد اس پر عمل کیا گیا تو عمل کرنے والے کے گناہ کی مثل گناہ اس کے نام اعمال میں بھی لکھا جائے گا جس نے یہ طریقہ نکالا تھا, اور ان عمل کرنے والوں کے گناہ میں کوئی کمی نہ ہوگی. حضرت ابو مسعود انصاری رضی اللہ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جس نے کسی بھلائی کے کام میں رہنمائی کی تو اس کے لیے وہ کام کرنے والے کی طرح کا ثواب ہے۔ حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو ہدایت کی طرف بلائے تو اسے ویسا ثواب ملے گا جیسا اس کی پیروی کرنے والے کو ملے گا، اور ان پیروی کرنے والوں کے ثواب میں کوئی کمی نہ ہوگی، اور جو گمراہی کی طرف بلائے تو اسے ویسا گناہ ملے گا جیسا اس کی پیروی کرنے والے کو ملے گا، اور ان پیروی کرنے والوں کے گناہ میں کوئی کمی نہ ہوگی۔ تو یہ بات بڑی واضح ہے ہم سب کے لیے کہ ہم ایسا کوئی کام نہ کر دیں کہ جس سے ایک گناہ کا سلسلہ کنٹینیوسلی چلتا رہے، چاہے ہم زندہ رہیں مر جائیں، لیکن وہ سلسلہ اگر گناہ کا چل رہا ہے اس گناہ کے جاری کرنے کا گناہ بھی ملے گا۔ اور یہ بات کتنی ڈرانے والی ہے، آپ سوچئے تو صحیح کہ آج کل یہ گناہ جاریہ کا سلسلہ اپنے اوپر ڈال دینا، یہ بوجھ کتنا آسان ہو گیا ہے۔ ہم ایک کوئی غلط چیز دیکھتے ہیں، فیس بک پر ہیں، کوئی واٹس اپ پر ہے، کسی اور پلیٹ فارم پر ہے، آپ نے محض اس چیز کو دیکھا، وہ غلط ہے، اس کا دیکھنا غلط ہے، وہ ناجائز ہے، اس میں کوئی تحریر غلط ہے بالفرض، اب آپ نے اس کو شیئر کر دیا، اب وہ شیئر کرنے کے بعد رکتا نہیں ہے سلسلہ، اب وہ سلسلہ لاکھوں تک گیا، ہزاروں تک گیا، کروڑوں تک گیا، اور آپ دنیا میں رہے نہ رہے، کیا پتا آپ کی شیئرنگ سے وہ چیز، وہ گناہ چلتا چلا جا رہا ہے، اور جو بھی دیکھ رہا ہے گناہ میں مبتلا ہو رہا ہے، اور ساتھ ہی ساتھ آپ کو بھی اس کا گناہ اتنا ہی مل رہا ہے۔ آپ سوچئے تو صحیح، یہ ملٹیپلیکیشن کتنی بڑھتی جائے گی، کتنی زیادہ ہوگی، اور اتنا زیادہ گناہ کا بوجھ کیا ہم اٹھا سکیں گے؟ لہذا ہمیں ہر گناہ کے معاملے میں ڈرنا چاہیے، خاص کر اس کو آگے بڑھانے اور پھیلانے کے معاملے میں۔ اسی طرح نیکی کا پھیلانا اس زمانے میں آسان بھی ہو گیا ہے، کتنا آسان ہے، آپ میرا یہ پروگرام دیکھ رہے ہیں، آپ کو مدنی چینل کے ذریعے یہ جو پروگرامز دیکھنے کو ملتے ہیں، کتنی آسانی سے آپ گھر بیٹھے ہزاروں لاکھوں کروڑوں افراد ہو سکتا ہے نیکی کی باتیں سنتے ہوں، سیکھتے ہوں۔ اگر اچھی نیت سے میں بیان کروں تو یہ میرا پھیلانا یہ کتنی بڑی نیکی بن سکتا ہے۔ اسی طرح سوشل میڈیا کے ذریعے بھی نیکی کا پھیلانا بڑا آسان ہو گیا ہے، تو نیکیوں کو بندہ عام کرے، نیکی کی باتوں کو پھیلائے، تاکہ جتنے لوگ نیکی کریں اس نیکی کو پھیلانے والے کو بھی ثواب مل سکے۔ مزید ان آیتوں میں ایک اور بات بھی بیان کی گئی کہ جس نے کسی بے گناہ پر الزام لگایا تو اس نے بہتان اور بہت بڑے گناہ کا بوجھ اٹھایا۔ اس آیت میں گناہ سے مراد گناہ کبیرہ اور خطا سے مراد گناہ صغیرہ ہے، اور یہاں پر یہ بھی پتا چلا کہ بے گناہ پر تہمت لگانا یہ بہت بڑا جرم ہے، اور اللہ تبارک و تعالیٰ کو یہ بہت زیادہ ناپسند ہے بے گناہ، چاہے وہ مسلمان ہو یا کافر ہو۔ کیونکہ جو پیچھے جو آیتوں کا سلسلہ چل رہا تھا ہمارے پچھلے درس میں، اس میں طعمہ شخص نے ایک یہودی کافر پر بہتان لگایا تھا، اس پر اللہ تبارک و تعالی نے اس کی مذمت فرمائی، اور احادیث مبارکہ میں بھی بے گناہ پر تہمت لگانے کی بہت زیادہ وعیدیں بیان کی گئی ہیں۔ چنانچہ حضرت ابو دردہ رضی اللہ عنہ سے روایت ہے کہ حضور پرنور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس نے کسی کی کوئی ایسی بات ذکر کی جو اس میں نہیں، تاکہ اس کے ذریعے اس کو عیب زدہ کرے، تو اللہ پاک اسے جہنم میں قید کر دے گا یہاں تک کہ وہ اپنی کہی ہوئی بات ثابت کرے۔ یعنی اس سے مراد یہ کہ وہ طویل عرصے تک عذاب میں مبتلا رہے گا، اور یہ عذاب کتنا دردناک ہوگا، ہم جہنم ایک لمحے کے لیے برداشت نہیں کر سکتے۔ تو اگر کسی پر الزام لگانے کی وجہ سے ہمیں جہنم میں ڈال دیا گیا خدا نہ خواستہ، تو کیا بنے گا ہمارا؟ اسی طرح حضرت عمر بن العاص رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جس مرد یا عورت نے اپنی کنیز کو کہا اے زانیہ، جبکہ اس کی بدکاری سے آگاہ نہ ہو، تو قیامت کے دن وہ کنیز انہیں کوڑے لگائے گی، کیونکہ دنیا میں وہ کوڑے وغیرہ نہیں لگا سکتی تھی، ان کے لیے کوئی حد نہیں، یعنی جو کنیزیں یا غلام ہوتے تھے وہ اپنے مالک کو سزا نہیں دلوا سکتے تھے۔ تو یہاں پر اللہ پاک کے رسول صلی اللہ علیہ وآلہ وسلم نے پھر بھی مالکوں کو ڈرایا جو اپنے غلاموں کنیزوں پر الزام لگا دیتے تھے کہ دنیا میں اگرچہ وہ تمہیں سزا نہیں دلوا سکتا، لیکن قیامت کے دن کہاں بھاگ کے جاؤ، قیامت کے دن وہ تمہیں کوڑے لگائے گا۔ تو اس سے پتہ چلا کہ بہتان لگانا یہ حرام بھی ہے، اور دوسرا اسلام کے اعلی اخلاقی اصولوں کے بارے میں بھی یہاں پتہ چلا کہ اسلام میں ہیومن رائٹس، انسانی حقوق کا کس قدر پاس اور لحاظ ہے، یہاں تک کہ کافر تک کے حقوق یہ اسلام میں بیان کیے جا رہے ہیں۔ تو یہ آیت مبارکہ، یہ واقعہ کفار کے سامنے پیش کرنے میں اسلام کی تعلیمات کی کتنی بہترین تصویر یہ نظر آ رہی ہے، ناظرین کو غور کرنا چاہیے، اور ہمیں لوگوں پر الزام لگانے سے بچنا چاہیے۔ آج کل बहुत आसानी से किसी को भी कुछ भी कह दिया जाता है, कोई भी इल्जाम लगा देते हैं, किसी को शराबी कह दिया, किसी को बेनमाजी कह दिया, किसी को गंदे काम करने वाला कह दिया, किसी की आंखों में लाली देखी तो कहा बस ये शराब पीता है, ये नशा करता है, ये चरस पीता है, ये हीरोइनची है, इस तरह की चीजें और बदगुमानियां तो दिल में आम है ही, लेकिन फिर वो जबान पर आकर और फिर लोगों के सामने जाहिर करके बदगुमानियों के साथ साथ लोगों पर बोहतान तराशी का सिलसिला इतना आम हो गया है, हम सोचते नहीं हैं कि मुसलमान पर बोहतान लगाना ये हराम और जहन्नम में ले जाने वाला काम है। इससे कितने लोगों के दिल टूटते हैं, कितने लोगों के घर टूट जाते हैं। बाज़ औक़ात किसी ने किसी अपनी सहेली को किसी के शौहर के बारे में कोई ऐसी बात कह दी उड़ती उड़ती, जो जिसकी कोई तहकीक नहीं है, जिसकी कोई हकीकत नहीं है, कि तेरा शौहर तो यूं करता है, तेरे शौहर ने तो यूं किया, उसको तो इस तरह देखा गया था, हालांकि उसने कुछ नहीं किया था। अब वो बीवी अपने शौहर से बदजन हुई, घर टूटा, लड़ाइयां हुई, ये बताइए ये सारा वबाल उस एक बात करने वाले, तोहमत लगाने वाले, बोहतान लगाने वाले के मुतालिक है। इसी तरह किसी मर्द ने किसी मर्द को उसकी बीवी के बारे में उल्टी सीधी बातें कर दी, अपने भाई की शादी में यूं कर रही थी, बहन की शादी में यूं कर रही थी, तुम्हारे कजन से हंस हंस के बातें कर रही थी। अगर बिलफर्ज वाकई उसको गुनाह करते हुए देखा भी है तो पहुंचाने की क्या जरूरत है। यहां तो कई चीजें होती ही नहीं है, महज अपने एक इख्तिराई सूरत होती है, दिल से एक बात निकली, बदगुमानी हुई, उसी को आगे तोहमत और इल्जाम की सूरत में बयान कर दिया जाता है। यहां तक कि लोगों को बदकार और न जाने क्या क्या गुनाह करने वाला पोर्ट्रे किया जाता है, जिसकी इस्लाम में हरगिज इजाजत नहीं है। इस्लाम में तो यह है कि ज़ुन्नुल मुमिनीना खैरा, मुसलमानों से गुमान अच्छा रखो, किसी का ऐब देख लो तो उसे छुपाओ, और किसी पर इल्जाम तो हरगिज ना लगाओ, वरना इल्जाम लगाने वाले को सजा दी जाती है, जिसे हद कजब भी कहा जाता है। जब कोई किसी पर बदकारी का इल्जाम लगाता है तो काजी उसे सजा देता है अगर वो उस इल्जाम को साबित ना कर सके। तो इस्लाम का जो एक मंजरनामा है, इस्लाम की जो तालीमात हैं, ये सबके लिए बड़ी हसीन है, बड़ी खूबसूरत है। और इसमें बड़ी प्यारी बात आयत में हमने सुनी कि इल्जाम जिस पर लग रहा है वो मुसलमान है या काफिर, बहरहाल दोनों के राइट्स। और एक मुस्लिम कंट्री में, एक जहां पर इस्लामी उसूलों की पासदारी हो, वहां पर बाकायदा एक काफिर जिम्मी जो होगा उसके राइट्स का भी हुकूमत इस्लामी ध्यान रखेगी और उस पर भी इल्जाम नहीं लगने देगी और लगाने वाले को सजा मिलेगी। ये इस्लाम की तालीमात हैं। कितना हसीन दीन अल्लाह पाक ने हमें अता फरमाया है, अल्हम्दुलिल्लाह। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, वलौला फ़ज़लुल्लाहि अलैका व रहमतुहु लहम्मत ताइफ़तुम मिन्हुम अन युदिल्लूक वमा युदिल्लून इल्ला अन्फुसहुम वमा यदुर्रूनक मिन शै वअन्ज़लल्लाहु अलैकल किताब वल हिकमत वअल्लमक मा लम तकुन तअलम वकान फ़ज़लुल्लाहि अलैका अज़ीमा। तर्जमा, और ए हबीब, अगर तुम्हारे ऊपर अल्लाह का फजल और उसकी रहमत ना होती तो उनमें एक गिरोह ने आपको सही फैसला करने से हटाने का इरादा किया था, हालांकि वो अपने आप ही को गुमराह कर रहे थे और आपका कुछ नहीं बिगाड़ सकते, और अल्लाह ने आप पर किताब और हिकमत नाजिल फरमाई और आपको वो कुछ सिखा दिया जो आप न जानते थे, और आप पर अल्लाह का बहुत बड़ा फजल है। नाज़रीन किराम, यहां साबिका वाकये के एतबार ही से मजीद कलाम चल रहा है और फरमाया जा रहा है कि हबीब सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह पाक ने तुम पर बड़ा फजल फरमाया और बड़ी रहमत की है कि तुम्हें नबी मासूम बनाया और राजों पर मुत्तले फरमाया। अगर परवरदगार आलम ने आप सल्लल्लाहु अलैहि वसल्लम को मासूम न बनाया होता और आप पर तमाम उलूम जाहिर न कर दिए होते तो ये आपको बहका देते। यहां बहकाने से मुराद धोखा देकर गलत फैसला करवा लेना है। वो लोग जो आप सल्लल्लाहु अलैहि वसल्लम को धोखा देना चाहते हैं, ये तो अपने आप को गुमराह कर रहे हैं, क्योंकि इसका वबाल उन्हीं पर है। ये हुजूर अनवर सल्लल्लाहु अलैहि वसल्लम को धोखा नहीं दे सकते, क्योंकि उनकी हिफाजत उनका रब फरमाता है। नीज ये भी फरमाया कि ये लोग आप सल्लल्लाहु अलैहि वसल्लम का कुछ नहीं बिगाड़ सकते, क्योंकि अल्लाह पाक ने आपको हमेशा के लिए मासूम बनाया है और आपसे कोई गलत फैसला नहीं करवा सकता। यह आयत मुबारक हुजूर अनवर सल्लल्लाहु अलैहि वसल्लम की अजीम तरीन मदह पर मुश्तमिल है। अल्लाह पाक ने आप पर किताब और हिकमत नाजिल फरमाई और आपको दीन के उमूर, शरीयत के अहकाम और गैब के वो उलूम अता फरमा दिए जो आप न जानते थे। यहां पर हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम के इल्म गैब से मुतालिक चंद जरूरी बातें जहन में रखनी चाहिए कि मुसलमानों का अकीदा इस बारे में क्या है। ये बातें पेश नजर रहेंगी तो इंशाअल्लाह कोई गुमराह बहका नहीं सकेगा। चुनांचे आला हजरत इमाम अहमद रजा खान रहमतुल्लाह तआला फरमाते हैं, बेशक गैर खुदा के लिए एक जर्रे का इल्म जाती نہیں. اس قدر یعنی اتنی بات خود ضروریات دین سے ہے اور اس کا منکر یہ کافر ہے. بے شک غیر خدا کا علم اللہ پاک کی معلومات کو حاوی نہیں ہو سکتا. برابر تو دور کی بات ہے. تمام اولین و آخرین، انبیاء و مرسلین، ملائکہ و مقربین، سب کے علوم مل کر علوم الہیہ سے وہ نسبت بھی نہیں رکھتے جو کروڑ ہا کروڑ سمندروں سے ایک ذرا سی بوند کے کروڑویں حصے کو ہے، کہ وہ تمام سمندر اور یہ بوند کا کروڑواں حصہ دونوں متناہی ہیں، یعنی ہر ایک کی ایک انتہا ضرور ہے اور متناہی کو متناہی سے کوئی نہ کوئی نسبت ضرور ہے، جبکہ اللہ پاک کے علوم وہ غیر متناہی ہیں، در غیر متناہی، در غیر متناہی ہیں، یعنی ان کی کوئی انتہا ہی نہیں. اور مخلوق کے علوم اگرچہ عرش و فرش، مشرق و مغرب، روز اول تا روز آخر، جملہ کائنات کو محیط ہو جائیں، پھر بھی متناہی ہیں کہ عرش و فرش دو حدیں ہیں، روز اول و روز آخر دو حدیں ہیں، اور جو کچھ دو حدوں کے اندر ہو سب متناہی ہے. اسی طرح بالفعل غیر متناہی کا علم تفصیلی مخلوق کو مل ہی نہیں سکتا. تو جملہ علوم خلق کو علم الہی سے اصلاً نسبت ہونی محال قطعی ہے، نہ کہ معاذ اللہ توہم مساوات، یعنی اللہ تبارک و تعالی کے ساتھ کسی کا علم برابر ہو ہی نہیں سکتا، نہ کسی کو اللہ تبارک و تعالی جتنا علم مل سکتا ہے، ایسی کوئی بات نہیں ہے. اور مزید تفصیل کرتے ہوئے امام اہل سنت فرماتے ہیں کہ اس بات پر اجماع ہے کہ اللہ پاک کے دیے سے انبیاء اکرام علیہم الصلاۃ والسلام کو کثیر و وافر غیبوں کا علم حاصل ہے. یہ بھی ضروریات دین میں سے ہے. جو اس کا منکر ہو کافر ہے کہ سرے سے نبوت ہی کا منکر ہے، یعنی جو مطلقاً نبی سے غیب کا منکر ہو کہ انہیں غیب کا علم بالکل نہیں ہے، کچھ بھی نہیں ہے، تو وہ سرے سے ہی نبوت کا منکر ہے، اور اس طرح سے وہ مسلمان ہی نہیں رہے گا. مزید فرماتے ہیں کہ اس پر اجماع ہے کہ اس فضل جلیل میں محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا حصہ تمام انبیاء علیہم الصلاۃ والسلام اور تمام جہان سے اتم و اعظم ہے. اللہ پاک کی عطا سے حبیب اکرم صلی اللہ علیہ وآلہ وسلم کو اتنے غیبوں کا علم ہے جن کا شمار اللہ پاک ہی جانتا ہے. یاد رہے کہ یہاں مالم تکن تعلم میں وہ سب کچھ داخل ہے جو آپ صلی اللہ علیہ وآلہ وسلم نہیں جانتے. معتبر تفاسیر میں اس کی صراحت موجود ہے، اور مزید اس حوالے سے پڑھنا ہو تو تفسیر طبری، تفسیر درر وغیرہ میں اس کا مطالعہ کیا جا سکتا ہے. مزید آیت مبارکہ میں فرمایا گیا کہ وکان فضل اللہ علیک عظیما، یعنی اللہ پاک کا آپ پر فضل بہت بڑا ہے. امام فخر الدین رازی رحمۃ اللہ علیہ فرماتے ہیں اللہ پاک نے پوری مخلوق کو جو علم عطا فرمایا اس کے بارے میں ارشاد فرمایا وما اوتیتم من العلم الا قلیلا، اے لوگوں تمہیں بہت تھوڑا علم دیا گیا. اسی طرح پوری دنیا کے بارے میں فرمایا قل متاع الدنیا قلیل، اے حبیب تم فرما دو کہ دنیا کا ساز و سامان تھوڑا سا ہے. آپ بتائیے کہ جس کے سامنے پوری دنیا کا علم اور خود ساری دنیا قلیل ہو، اس کے اعتبار سے علوم عظیم کیا ہوں گے؟ اور وہ اگر کہے کہ آپ کو علم عظیم عطا کیا گیا اور آپ پر فضل عظیم ہے، تو بتائیے کہ اس کا اندازہ کون لگا سکتا ہے. یہ بات کتنی عشق سے بھرپور ہے کہ اللہ تبارک و تعالیٰ نے دنیا بھر کے لوگوں کے لیے کہا کہ تمہیں بہت تھوڑا علم دیا گیا، اور حضور علیہ الصلاۃ والسلام کے لیے علم اور فضل عظیم کی بات ہو رہی ہے، تو بتائیے حضور پاک صلی اللہ علیہ وآلہ وسلم کا علم کتنا زیادہ ہوگا. اور اسی سے اہل سنت و جماعت یہ عقیدہ و اعتقاد رکھتے ہیں کہ اللہ پاک نے اپنے کرم سے اور فضل سے اپنے حبیب صلی اللہ علیہ وآلہ وسلم کو بہت سارے علوم غیبیہ عطا فرمائے جن کا اندازہ ہم نہیں لگا سکتے. آگے مزید اللہ تبارک و تعالی ارشاد فرماتا ہے لا خیر فی کثیر من نجواہم الا من امر بصدقۃ او معروف او اصلاح بین الناس ومن یفعل ذلك ابتغاء مرضات اللہ فسوف نؤتیہ اجرا عظیما. ترجمہ: ان کے اکثر خفیہ مشوروں میں کوئی بھلائی نہیں ہوتی مگر ان لوگوں کے مشوروں میں جو صدقے کا یا نیکی کا یا لوگوں میں باہم صلح کرانے کا مشورہ کریں، اور جو اللہ کی رضا مندی تلاش کرنے کے لیے یہ کام کرتا ہے تو اسے عنقریب ہم بڑا ثواب عطا فرمائیں گے. ناظرین اکرام، یہاں عام لوگوں کے حوالے سے یہ بیان کیا جا رہا ہے کہ ان کی زیادہ تر باتوں میں اور مشوروں میں کوئی بھلائی نہیں ہوتی، کیونکہ عوامی کلام زیادہ تر فضولیات پر مشتمل ہوتا ہے، ان کے مشورے بے فائدہ مغز ماری پر مبنی ہوتے ہیں، ان کا نتیجہ کچھ بھی نہیں ہوتا. اس کے بجائے وہ لوگ جو آپس میں اچھے کاموں کے لیے بات چیت کرتے ہیں یا مشورے کرتے ہیں، جیسے صدقہ دینے کا حکم دیتے ہیں، या लोगों को नेकी की दावत देते हैं, या नेकी की दावत आम करने के लिए मशवरे करते हैं, या लोगों में सुलह करवाने के लिए मिल बैठते हैं, तो ऐसे लोगों के मशवरों में खैर और भलाई है। नाज़रीन इकराम, इस आयत मुबारका में उस गुरोह के लिए नसीहत है जिनके मशवरे फजूलियात पर मुश्तमिल होते हैं, या जो माज़ल्ला गुनाह को परवान चढ़ाने के लिए मशवरे करते हैं, जैसे सिनेमा बनाना है, बेहयाई के सेंटर बनाने हैं, फिल्मी सनात की तरक्की के लिए मशवरे करते हैं। ये मशवरे सिर्फ खैर से खाली नहीं बल्कि शर से भी भरपूर है। अल्लाह पाक मुसलमानों को हिदायत अता फरमाए। इनके मुकाबले में आयत मुबारका में उन लोगों के लिए बिशारत है जो नेकी के काम के लिए मशवरे करते हैं, मुल्क के मसाइल हल करने के लिए, कौम की परेशानियां दूर करने के लिए, अवाम के मामलात सुलझाने के लिए, लड़ने वालों के दरमियान सुलह करवाने के लिए, मियां बीवी और दीगर रिश्तेदारों के झगड़े खत्म करवाने के लिए, दोस्तों में नाराजी खत्म करके जायज दोस्ती करवाने के लिए मशवरे करने वाले मुबारकबाद के मुस्तहिक है। यूं ही बतौर खास इस आयत में जिन हजरात का तस्किरा है वो है नेकी की दावत के लिए मशवरे करने वाले। ऐसे तमाम लोगों के मशवरे खैर और भलाई से भरपूर है जिनका मकसद यह है कि नेकी की दावत आम हो, मुसलमानों का बच्चा बच्चा नमाजी बने, लोग सुन्नतों के पाबंद हों, उनमें खौफ खुदा और इश्क मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम पैदा हो, बेहयाई का खात्मा हो, लड़ाई झगड़े खत्म हो जाएं, मुसलमान बाअमल बन जाएं, लोगों के घर अमन के गहवारे बन जाएं, घरों में अल्लाह पाक और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम का जिक्र हो, अल्लाह पाक के प्यारों का जिक्र हो। अलगरज जो लोग इन कामों के लिए मशवरे करते हैं वो सब अल्लाह पाक के प्यारे हैं। आयत मुबारका के चंद पहलुओं की तरफ अभी इशारा किया गया है, वरना अगर देखा जाए तो हकीकत में ये आयत निजी मामलात से लेकर सूबाई, कौमी, मुल्की बल्कि बैनुल अक़वामी मामलात सबको शामिल है। और दावत इस्लामी के जो मदनी मशवरे होते हैं, दावत इस्लामी वाले अल्हम्दुलिल्लाह जिस एक अंदाज और स्ट्रक्चर के एतबार से दीनी काम करते हैं, और अमीर अहले सुन्नत मौलाना इलियास कादरी साहब ने जिस अंदाज से दावत इस्लामी की मरकजी मजलिस शूरा को और नीचे तमाम जिम्मेदारों की सतह तक जो एक काम का निज़ाम दिया है, उसमें मदनी मशवरा, उसमें इस तरह की गुफ्तगू का जो सिलसिला है वो बहुत ज्यादा है। और आप सोच सकते हैं वो हमारे आशिकान रसूल जो इस तरह के मशवरे करते हैं वो कितने प्यारे लोग हैं और कितने अच्छे लोग हैं कि जिनकी तारीफ यूं कह लीजिए कि इस आयत में की गई कि जो दीन की बात को, नेकी की दावत को आम करने के लिए मशवरे करते हैं उनके मशवरों में खैर इस आयत में बयान फरमाई गई। मजीद इस आयत में फरमाया गया कि वमन यफअल ज़ालिका इब्तिगा मर्ज़ातिल्लाह, और जो अल्लाह पाक की रजा तलाश करने के लिए काम करता है, फसौफ नुतीही अजरन अज़ीमा, उसे बड़ा अजीम अजर अल्लाह पाक अता फरमाता है। तो यहाँ पर अल्लाह पाक ने यह बयान फरमा दिया कि मशवरों पर, अच्छे मशवरों की बैठक पर अजर सवाब उस वक्त मिलता है जबकि ये काम करे जाएं अल्लाह पाक की रजा के लिए। जब अल्लाह पाक की रजा पेश नजर होगी तब अजर अजीम मिलेगा, वरना अगर रियाकारी के लिए या अपनी वाहवाह करवाने के लिए, खुद को बड़ा लीडर या मुसलह उम्मत कहलवाने के लिए, लोगों में इज्जत और शोहरत और दौलत हासिल करने के लिए ये सारे फलाही बहबूदी काम करेगा तो ये नेक नामी तो मिल जाएगी, बड़ा आलिम या मुबल्लिग या मुतहर्रिक तो कहलवाया जाएगा, लेकिन आखिरत की सरासर तबाही और खसारा उसे मिलेगा क्योंकि उसने अल्लाह की रजा के लिए नहीं किया, दिखावे के लिए किया। अल्लाह पाक हमें दिखावे से महफूज फरमाए, हमें नेक बनाए, हमें अच्छे मशवरे देने और अच्छे मशवरों में शिरकत करने वाला बनाए। अपना ख्याल रखिएगा, जिंदगी रही, अगले प्रोग्राम में मिलेंगे। सल्लु अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।